ब्रह्माण्डमा भएका सबै प्राणीहरूको पहिलो घर नै वन हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईलाई स्वागत छ। तपाईले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको हरेक श्रृंखलामा जलवायु परिवर्तनको असरका बारेमा फरक सवालहरूमा पैरवी गर्दै आएका छौ। हामीले सुन्दै आएको एउटा उक्ति छ नि, हरियो वन नेपालको धन। वन नेपालको प्राकृतिक सम्पत्ति हो। जल, जमिन र जंगलले सबैलाई आश्रय दिएको हुन्छ। वनको अतिक्रमण बढ्नु भनेको प्राणीहरूको जनजीवन अस्त व्यस्त पार्दै लानु हो। हामी अहिले पृथ्वीमा तापक्रम बढेर समस्यै समस्याको थुप्रो मुनि बाँचिरहेका छौं। त्यसैले गर्दा मान्छेले समयमै आँखा खोल्न आवश्यक छ। केही औद्योगिक मुलुकहरूले आफूले गर्नुपर्ने कार्बन उत्सर्जन कटौतीको दायित्व पैसा तिरेर नेपाल जस्ता कार्बन उत्सर्जन कम गर्ने मुलुकहरूसँग सट्टा भर्ना गर्न पाउने व्यवस्था गरेका छन्। त्यही व्यवस्थामा टेकेर नेपालले कार्बन उत्सर्जन जोगाउने अभियानमा हिँडिरहेको छ। नेपालको वनले यति कार्बन जोगायो भन्ने प्रमाणित गर्न सके त्यसबाट नेपालले पैसा पाउन सक्छ। सामुदायिक वनहरूको विस्तारका कारण नेपालमा वन क्षेत्र संरक्षण अभियानलाई सफल मानिएको छ। 3 दशक यता वनले ढाकेको क्षेत्र दोब्बर जति बढेको छ। अहिले 66 लाख हेक्टर वनले ओगटेको छ भने त्यसको एक तिहाई जति करिब 22 लाख हेक्टर सामुदायिक वनले ओगटेको छ। वन जंगल जोगाएर कार्बन उत्सर्जन हुनबाट रोक्न योगदान दिएका देशहरूले उक्त संयन्त्रबाट मनक्कै फाइदा लिन सक्लान्। तर नेपाल स्रोत साधन सम्पन्न भइकन पनि अवसरबाट वञ्चित भएको थियो। अहिले भने समुदायको सहयोगमा वन क्षेत्रमा गरेको उल्लेखनीय विस्तारका कारण नेपालले फाइदा लिन सक्ने एकदमै धेरै सम्भावना बढ्दै गएको छ। यस्तै विषयको सेरोफेरोमा केन्द्रित रहेर आजको कार्यक्रममा जलवायु परिवर्तनको असर सम्बन्धी एक जानकारी, नेपालको वन क्षेत्रले कार्बन सञ्चितमा पुर्याएको योगदानको सवालमा एक रिपोर्ट र वनसँग जनजीवनको सम्बन्ध के छ, साँच्चै वन जोगाएर वातावरण स्वच्छ होला त, यसका लागि आम नागरिक र सरकारले के गर्न सक्नुपर्छ त भन्ने सम्बन्धमा छलफल र तपाईँको वरिपरि वन जंगल फडानी भएको देख्नु भएको छ त भनेर हामीले विभिन्न व्यक्तिहरूसँग सोधिएको जनआवाज लगायतका सामग्री आजको कार्यक्रममा पस्कनेछौ। कार्यक्रमको शुरूआतमा लागौ जलवायु परिवर्तनको बारेमा जानकारी तर्फ।
रुख काट्दा देखिने गोलो घेरा, हिउँको भित्री भाग, तालको थिग्र्यान र समुद्रका कोरलको अध्ययन गर्दा सबैले उहिलेको मौसम कस्तो थियो भन्ने कुराको संकेत दिन्छन्। त्यसैको आधारमा अहिलेको तातोपना बारे कुरा गर्ने गरिएको छ। वैज्ञानिकहरूको अनुमानमा 1,25,000 वर्ष यता पृथ्वी यति तातो थिएन। विश्वव्यापी तापक्रम वृद्धिमा मान्छे जिम्मेवार छ भन्ने कसरी थाहा हुन्छ? मानव गतिविधि र तापक्रम वृद्धि बीच महत्वपूर्ण सम्बन्ध उत्सर्जित हरित ग्यासले देखाउँछन्। हरितगृह ग्यासले सूर्यको तापक्रम सोच्छ र तापक्रम बढाउँछ। वायुमण्डलमा अत्याधिक मात्रामा रहेको कार्बन डाइअक्साइड सबैभन्दा महत्वपूर्ण उदाहरण हो। टर्की पनि गत ग्रीष्मकालमा जंगली आगोको चपेटामा परेको थियो। कार्बन डाइअक्साइडले नै सूर्यको ऊर्जा सोसेको हामी भन्न सक्छौ। स्याटेलाइटहरूले पृथ्वीबाट थोरै तापमात्र बाहिर फर्किरहेको देखाउँछन् र तिनको वेभलेन्थ कार्बन डाइअक्साइडले फ्याँक्ने ऊर्जाको वेभलेन्थसँग मिल्ने गर्छ। खनिज तेलको प्रयोग र रुख काट्नुले यस्ता हरितगृह ग्यासको मात्रा बढेको छ र यसै समयमा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा पनि अत्याधिक बढेको पाइनु आश्चर्यजनक पनि भएन।
जानकारीपछि अब लागौं अर्को प्रसंगतिर। नेपालसँग पहिलो पटक विश्व बैंकको फरेस्ट कार्बन पार्टनरशिप फेसिलिटी AFCPF अन्तर्गतको कार्यक्रमसँग सम्झौता गरेको थियो। नेपालले तराईको दक्षिणी भूभागका 13 जिल्लामा फैलिएको वन जंगल संरक्षण बापत सन् 2025 भित्र करिब 4.5 करोड़ डलर, झण्डै 6 अर्ब रूपियाँ पाउनेछ। एक रिपोर्ट।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको रेड कार्यान्वयन केन्द्रको प्रतिवेदनमा सन् 2028 सम्म त्यहाँका वन जंगलले मात्र 3,42,00,000 टन कार्बन डाइअक्साइड ग्यास उत्सर्जन रोक्ने उल्लेख गरिएको छ। विश्व ब्याङ्कसँगको सम्झौतामा सो क्षेत्रमा 90,00,000 मेट्रिक टन कार्बन उत्सर्जन जोगाएर प्रति टन 5 अमेरिकी डलरका दरले 4.5 करोड़ डलर पाउने जनाइएको छ। उक्त सम्झौतामा सन् 2018 देखि 2021 सम्मको एक चरणको कार्बन मापन अनि सन् 2022 देखि 2024 सम्मको दोस्रो चरणको कार्बन मापन गरी दुई किस्तामा रकम दिने उल्लेख भएको ऋण कार्यान्वयन केन्द्र प्रमुख नवराज पुडासैनीले बताउनुभयो।
र हामीले हाम्रो कार्बन यति सञ्चित गरेछौ, हाम्रो कार्बन यति एब्जर्ब गरेछौ भन्ने हामीले हिसाब गर्छौ र त्यो हिसाबका आधारमा तपाईँको एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट बराबरको कार्बन क्रेडिट हामीले तयार गर्छौ र त्यो बापतको भुक्तानी माग्ने विषय हो। यसर्थ हाम्रो वन क्षेत्रले कार्बन सञ्चितीकरण गर्छ, कार्बन सोसेर राख्छ भन्ने विषय चाहिँ बुझ्नुपर्छ।
वन पिनाश हुँदा ठूलो परिणाममा कार्बन उत्सर्जन भई वातावरणमा हरित गृह ग्यासको मात्रा वृद्धि हुने गर्छ। नेपालले पहिलो चरणको कार्बन मापन गरेर एमआरबी भनिने प्रतिवेदन बनाएर बुझाइसकेको छ। त्यो प्रतिवेदन कति समयमा टुङ्गिएपछि नेपालले रकम पाउला त भन्ने प्रश्नको जवाफमा ऋण कार्यान्वयन केन्द्र प्रमुख पुडासैनी यस्तो बताउनुहुन्छ।
नेसनल डिटर्मिनेन्ट कन्ट्रिब्युसन इम्प्लिमेन्टेसन प्लान नेपाल सरकारले अस्ति भर्खर यही 2023 मा स्वीकृत गरेको छ। यो दुईटा डकुमेन्ट हाम्रा चाहिँ खास गरी यो न्यूनीकरण जलवायु परिवर्तनको न्यूनीकरण र असरहरू कम गर्नलाई सहयोग गर्ने महत्वपूर्ण दस्तावेज अथवा कार्ययोजना हुन्। यी दुईटै कार्ययोजनालाई हेर्नुभयो भने न्याप कार्यान्वयनको लागि हामीसँग 33 अर्ब अमेरिकी डलर र तपाईँको एनडीसी इम्प्लिमेन्टेसन प्लान कार्यान्वयनको लागि 47 अर्ब अमेरिकी डलर चाहिँ यसमा हामीलाई चाहिन्छ भनेर हामीले प्रस्ताव गरेका छौँ। त्यो अनुसार नेपाल सरकारले लागत अनुमान तयार गरेर यो कार्ययोजना बनाएको छ।
अर्को प्रारम्भिक समझदारी चाहिँ लोअरिङ इमिसन बाई एक्सिल रेटिङ फरेस्ट फाइनान्स लिप भनिने समूहसँग भएको छ। सन् 2021 को नोभेम्बरमा नेपालको अर्थ मन्त्रालय र उक्त समूहबीच आशय पत्रमा हस्ताक्षर भएको हो। यो समझदारीको विषयवस्तु पनि उस्तै हो, तर यसमा दाता फरक छ र त्यसमा कति दरमा कसरी भुक्तानी लिने भन्ने तहको सम्झौता भने भइसकेको छैन। यस अन्तर्गत बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा लागू हुने गरी प्रस्ताव गरिएको छ। वन जंगल जोगाए बापत कार्बन क्रेडिट संयन्त्रबाट पैसा कमाउने कामका निम्ति 12-14 देश अग्रसर भइरहेका छन् भने ती मध्ये 5-6 देशले कमाई गर्न थालिसकेका छन्। नेपालको हकमा पनि अब केही महिनामा त्यसको टुङ्गो लाग्ने देखिन्छ। एक त विगतमा विश्व बैंकसँग प्रति टन कार्बन उत्सर्जन कटौती गर्दा $5 पाइने सहमति भएको छ, तर अचेल त्यसको मूल्य $20 पुगिसक्यो। हामीले हाम्रा सम्झौतामा फेरबदल गराउन सक्नुपर्छ।
तपाई रेडियो नेपालबाट कार्यक्रम जलवायु र जीवन सुन्दै हुनुहुन्छ। मान्छेलाई कोक्रोदेखि चिहानसम्म वनले साथ दिन्छ। हामीले फेर्ने श्वास प्रश्वासदेखि काठ दाउरा घाँस सबै वनले नै दिन्छ। कार्बन सञ्चिति मार्फत वातावरण जोगाउन सकिन्छ भने कार्बन व्यापार मार्फत देशको अर्थतन्त्र बलियो पार्न सकिन्छ। यही विषयमा छलफल गर्न नेपाल सरकारका सहसचिव एवं जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा प्रमुख डाक्टर बुद्धिसागर पौडेल आज हामीसँग हुनुहुन्छ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
धन्यवाद।
वन जंगलको महत्व के कति छ र तपाईँको विचारमा वन जंगल भएन भने के हुन्छ?
हजुर, यो चाहिँ महत्वपूर्ण छ। जुन चाहिँ रुख वन जंगलहरू बिरुवाहरू हामीले वरिपरि देख्छौ, यसको चाहिँ यसको धेरै फाइदाहरू छन्। यो नभइकन अब हामी प्राणी जगतलाई नै, मानव जाति लगायत सम्पूर्ण प्राणी जगतलाई विभिन्न सेवाहरू यसले दिने चाहिँ वस्तुहरू होइन, काठ दाउरा जडीबुटी, वनबाट पानी आउँछ, वनबाट चाहिँ हजुरको अक्सिजन आउँछ, वनले चाहिँ हजुरको कार्बन डाइअक्साइड सोच्छ लगायतका, यसका चाहिँ हामीले भन्ने हो भने यसको चाहिँ 4-5 किसिमको यो चाहिँ वस्तुहरू यसले दिन्छ। त्यसपछि यसको यसलाई प्रोभिजनिङ सर्भिसेस भन्छ, कन्ट्रोलिङ सर्भिसेस, यसले चाहिँ तपाईँको चाहिँ इरोजन हुनबाट रोक्छ होइन रुख बिरुवाले। त्यस्तै यसले चाहिँ तपाईँको यसको कल्चरल एस्थेटिक भ्यालु छ तपाईँको होइन। त्यसपछि यसको चाहिँ हजुरको रेगुलेटिङ सर्भिसेसहरू, कार्बन डाइअक्साइड लगायतका अन्य ग्यासहरूलाई चाहिँ स्वस्थ रुख बिरुवा बिनाको चाहिँ कुनै पनि जीव जीवात्मा अथवा प्राणीहरूको कल्पना पनि गर्न सकिँदैन। त्यसले गर्दा यो चाहिँ असाध्यै महत्त्वपूर्ण चाहिँ छ। विश्वको ठूलो समस्याको रूपमा रहेको चाहिँ जलवायु परिवर्तन छ। त्यसको मेन कारण भनेको यो चाहिँ हरित गृह ग्यासहरूको उत्सर्जन हो। त्यो ग्यासहरू मध्ये सबैभन्दा चाहिँ धेरै भनेको चाहिँ कार्बन डाइअक्साइड ग्यास हो। त्यो कार्बन डाइअक्साइड ग्यासलाई यसले चाहिँ सोसेर लिन्छ। यो यो रुख बिरुवाहरू बढ्नु भनेको यसले श्वास प्रश्वास गर्दाखेरि यसको चाहिँ जुन बायोमास चाहिँ ग्रोथ हुन्छ, वृद्धि हुन्छ, रुख बन्छ।
अब वन जोगाएर त्यसबाट आमदानी गर्ने कुरोहरू पनि आइरहेको छ होइन। सन् 2025 सम्ममा नेपालले करिब 6 अर्ब जति पैसा कमाउने भन्ने खालको हल्ला पनि छ। एमआरबी प्रतिवेदन पनि बुझाइसक्या भन्ने खालको कुरो छ होइन। एउटा चाहिँ उपलब्धि भयो भनेर खुसी हुने अवस्था कतिको छ?
यो चाहिँ हजुरको यो अब वनबाट यसको चाहिँ एकदम अनगन्ती फाइदाहरू छ, अनगिन्ती फाइदाहरू छ। त्यो मध्ये हामीले अहिले चाहिँ तपाईँले जुन प्रश्न गर्नुभएको छ, यो चाहिँ कार्बन सोसेर चाहिँ जुन यो उत्सर्जन न्यूनीकरण हुन्छ वन क्षेत्रबाट, त्यो बापतको कुरा चाहिँ गर्नुभएको हो होइन। कार्बन सेवा भनौँ न यसको, यो कार्बन सेवा हो। यो बाहेक यसका चाहिँ अरू फाइदाहरूलाई छोड्ने हो भने, अब कार्बन सेवाको मात्रै कुरा गर्ने हो भनेदेखि तपाईँको चाहिँ यो वनले चाहिँ हामीले एउटा चाहिँ रेड प्लस भन्ने प्रोजेक्ट चाहिँ नेपालमा सञ्चालनमा छ। सन् 2008 हामीले यो रेड प्लस कार्यक्रममा चाहिँ समाहित छौँ। यो पनि संयुक्त राष्ट्र सङ्घीय यो चाहिँ जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि अन्तर्गतको एउटा मेकानिजम हो रेड भनेर। अहिले प्यारिस एग्रिमेन्टको यो चाहिँ दफा 5 पनि चाहिँ वन भनेर चाहिँ त्यहाँ लेखिएको छ, र यो वन पारिस्थितिकीय प्रणाली असाध्यै महत्त्वपूर्ण छ। अब हामीले एउटा परियोजना सन् 2014 यसलाई चाहिँ हामीले यो परियोजना सुरु गरेका थियौँ, र 18 हामीले चाहिँ एउटा विश्व ब्याङ्कसँग एउटा तराईका यो चाहिँ बागमती नदीदेखि तराईका 13 जिल्ला जुन चाहिँ महेन्द्रनगर कञ्चनपुरसम्म तराई भूपति क्षेत्र भन्छौँ हामीले, तराई आर्क ल्यान्डस्केप, 13 जिल्लामा वन जोगाउने होइन, वनबाट हुने उत्सर्जनहरू, आगलागीहरूबाट, चरीकरणबाट, त्यसपछि यसको चाहिँ अतिक्रमणबाट हुने चाहिँ उत्सर्जनहरू रोक्ने भनेर हामीले एउटा चाहिँ सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट बेस्ड चाहिँ एउटा इमिसन रिडक्सन प्रोग्राम भनेर सञ्चालन गरेका थियौँ। अहिले तपाईँले जुन चाहिँ एमआरबी भन्नुभयो, मोनिटोरिङ रिपोर्टिङ एन्ड भेरिफिकेसन भन्छौँ हामीले, यो चाहिँ रेड प्लस भनेको कस्तो मेकानिजम हो भनेदेखि, वनका विभिन्न फाइदाहरूमध्ये एउटा कार्बन सोसेर यो यसले चाहिँ आफूसँग राख्छ, र चाहिँ हजुरको चाहिँ यसको चाहिँ डिफोरेस्टेसन हुन नदिने, वन जोगाउने, वन क्षेत्र बढाउने, रुखहरूको चाहिँ तपाईँको चाहिँ जोगाउने गर्दाखेरि हामीलाई फाइदा हुने कुरा हो यो रेड प्लस भनेको। 5 कुराहरू यसमा चाहिँ पर्छ। अब यो प्यारिस एग्रिमेन्ट अन्तर्गत चाहिँ 3 कार्बन व्यापार हुन्छ। एउटा चाहिँ देश टु देश मिलेर होइन, दुई देशको बिचमा यसलाई कोअपरेटिभ एप्रोचेस भन्छ, प्यारिस एग्रिमेन्टको आर्टिकल 6 चाहिँ 2 छ यो। हामीले एउटा कार्बन व्यापारबाट पनि चाहिँ आमदामी गर्ने भन्ने हाम्रो एउटा नीतिगत स्टेटमेन्ट छ। त्यसको लागि चाहिँ यो प्यारिस एग्रिमेन्टको दफा 6 अन्तर्गत यो विभिन्न 3 हुने, 2 कम्प्लायन्स एउटा भोलन्टेरी तरिकाले हुने मार्केटको बारेमा छलफल भएको थियो, र यसमा अरू थप छलफल चाहिँ फेरि यो जुन 2024 फेरि बोनमा चाहिँ गर्ने गरी चाहिँ छलफलहरू र निर्णयहरू भएका छन्।
हजुर, विश्व बैंकको प्रतिवेदन र एरिकको एउटा पुस्तकले नेपालको जंगल र पर्यावरण बारे चाहिँ लगभग 4 अगाडि एकदमै नकारात्मक रिजल्ट निकालेको थियो, त्यसको ठ्याक्कै 4 पछाडि अहिले चाहिँ ठ्याक्कै उल्टो नतिजा आइपुगेको छ है। त्यो चाहिँ एकदमै राम्रो कुरा पनि हो। अब यसलाई सबैभन्दा ठूलो उपलब्धि मान्ने हो अथवा के हो, यो भन्दा धेरै लक्ष्य हासिल गर्न पर्छ कि पर्दैन नेपालले अब?
हो, एकदम राम्रो प्रश्न गर्नु। सन् 1960-70 चाहिँ कस्तो थियो भने, नेपालमा वनहरू चाहिँ क्रमशः कम हुँदै गएको, डिफोरेस्टेसन, नाङ्गा पहाडहरू हेर्दाखेरि पनि नाङ्गा डाँडाहरू देखिन्थे। अनि त्यति बेलै केही अध्ययनहरूले यसलाई हिमालयन डिग्रेडेसन थ्योरी पनि भन्छ हजुरको होइन, केही पुस्तकहरू लेखिए, केही रिपोर्टहरू बनाइयो, र यही हिसाबले चाहिँ नेपालको वन चाहिँ हजुरको चाहिँ यो जानियो भने नेपाल चाहिँ मरुभूमि नै बन्न सक्छ, यो चाहिँ सबै नाश हुन्छ भन्ने केही प्रक्षेपणहरू थिए। त्यसले हामीलाई एउटा चाहिँ एउटा काम गर्नलाई त्यसले के पनि गर्यो भने एउटा चाहिँ भनौँ न आई ओपनिङ गरिदियो, र हामी सबै चाहिँ सरकारले चाहिँ यो सहभागितामूलक, जनसहभागितामा आधारित सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरू चाहिँ 1976 सन् 1976 ल्यायो, र त्यसपछि हाम्रो वन चाहिँ त्यो जुन अध्ययनहरूले देखाएको थियो त्यसको विपरीत वन मासिन्छ भनेको ठाउँमा हामीले वन जोगाउँदै गयौँ। यसमा चाहिँ हाम्रो र यो यो संसारमा वनहरू घट्दै गइराखेको क्रममा नेपालमा वन क्षेत्र बढ्नु र त्यसमा चाहिँ अब जडीबुटी वनस्पतिहरू होइन, अब त्यसमा वन्यजन्तुहरू पनि चाहिँ हुन्छन्। त्यसले गर्दा यो अवस्था चाहिँ एउटा राम्रो सकारात्मक कुरा हो। वन बढ्यो, एकदम राम्रो भयो। 30-40 वर्ष लगाएर सबैको मेहनतले चाहिँ वन बढ्यो। अबको हाम्रो चाहिँ यो वन नीति 2075 पनि के भन्छ भने वनको अब व्यवस्थापन गर्ने संरक्षण त पहिलो पाटो भयो, संरक्षण त गर्नै पर्छ। कुनै पनि स्रोतको संरक्षण नगरिकन उपयोगतिर सोच्न सकिन्न। त्यसले गर्दा हामीसँग वन छ अहिले, त्यसलाई अब सदुपयोग गरेर त्यसको चाहिँ अप्टिमम फाइदा लिने र त्यो फाइदाको न्यायोचित वितरण गर्ने भनेर अहिलेको वन नीतिले पनि चाहिँ तपाईँको अब वन संरक्षणबाट एक स्टेप माथि गएर अर्को पाराडाइम वनको व्यवस्थापन र उपयोग गरेर यसबाट फाइदा लिने भन्ने किसिमको छ। र अहिले चाहिँ हेर्नुभयो भने तपाईँको वनबाट 5 किसिमको चाहिँ तरिकाले समृद्धिमा, राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुर्याउने भनेर, एउटा काठ दाउरा हो वनबाट निकाल्ने, त्यसबाट रोजगारी पनि सिर्जना हुन्छ, त्यसबाट उद्योग धन्दाहरू पनि चल्न चल्छन्। दोस्रो चाहिँ जडीबुटी हो, त्यसको प्रशोधन र निर्यातबाट आमदामी लिन सकिन्छ। तेस्रो चाहिँ पर्यापर्यटन हो, वन क्षेत्रभित्र यो राष्ट्रिय निकुञ्ज सिमसारहरू पर्छ, त्यसपछि अरू चाहिँ उद्यानहरू पर्छन्, यिनीहरूबाट चाहिँ पर्यापर्यटनको माध्यमबाट चाहिँ पनि आर्थिक समृद्धिमा टेवा पुर्याउने। चौथो भनेको तपाईँको चाहिँ वनको कार्बन हो, अहिले पनि कुरा गरियो हामीले, वन कार्बन बेचेर पनि चाहिँ समृद्धिमा टेवा पुर्याउन सकिन्छ। र पाँचौँ भनेको तपाईँको चाहिँ यो वनमा हुने वन्यजन्तुहरूको पालन गरेर, व्यवसाय गरेर पनि चाहिँ रोजगारी र आय आमदामी सिर्जना गर्न सकिन्छ भने, यसरी चाहिँ वन बढ्नु एकदम राम्रो कुरा हो होइन। र वन बढिसकेको वनबाट अब फाइदा लिने कुरामा अर्को पाराडाइममा हामी चाहिँ अहिले कुराकानी गरिराखेका छौँ।
अर्को प्रसङ्ग यहाँलाई जोडे मैले, 1 डिग्री तापक्रम बढ्न नदिनको लागि नेपालले अथवा अन्य मुलुकले वन जंगल जोगाउनको लागि कति आवश्यक छ र कति वन जंगल कति क्षेत्र चाहिँ जोगाउनै पर्ने अनिवार्य जस्तो देखिन्छ तपाईँको अनुमानमा?
हजुर, यस्तो छ, अहिले चाहिँ यो जुन अब 3 समस्यासँग यो संसार जुझिराखेको छ, वातावरणीय वृहत ठुला समस्या भन्यो भने एउटा जलवायु परिवर्तन हो, एउटा वातावरण यो चाहिँ वन विनाश हो, दोस्रो तेस्रो चाहिँ अथवा यो जैविक विविधतामा ह्रास हो, वनमा भएको माटो होइन, त्यसपछि यो 5 पुलको कुरा गर्छौँ हामीले, कार्बन पुल भन्छ, जेमा कार्बन चाहिँ सञ्चित भएर बसेको हुन्छ। कार्बन यदि वायुमण्डलमा निस्किने हो अथवा वनले सोसेर नलिने हो भनेदेखि त यो 1.5 डिग्री 2 डिग्रीको हामीले कल्पनै गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि तपाईँको चाहिँ अहिले कति वन चाहिन्छ भन्दाखेरि यो ठ्याक्कै अनुमान त होइन, तर एउटा टेन्टाटिभ चाहिँ यो चाहिँ गत वर्ष भएको यो चाहिँ यो जैविक विविधता सम्बन्धी सन्धि महासन्धिको एउटा चाहिँ टार्गेटमा 30% चाहिँ ल्यान्ड चाहिँ तपाईँको चाहिँ जोगायो भनेदेखि त्यसले चाहिँ होइन यो चाहिँ बायोडाइभर्सिटी लस र चाहिँ यो तपाईँको चाहिँ जलवायु परिवर्तनको समस्यालाई समाधान गर्नलाई सहयोग गर्छ भनेर 30x30 भन्छ यसलाई हजुरको, यस्तो खालको छ। त्यसले गर्दा यो वन जङ्गलको चाहिँ जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न चाहिँ प्रत्यक्ष रूपले चाहिँ यसले योगदान गरेको हुन्छ र यो बिनाको जलवायु परिवर्तनको समाधान चाहिँ निकाल्न सकिन्न भन्ने अहिलेको निष्कर्ष छ।
कार्बन डाइअक्साइड भनेको के हो? मान्छेलाई कार्बन डाइअक्साइड भनेको कतिलाई थाहा पनि हुँदैन होइन, यो चाहिँ यो कसरी बन्छ यो ग्यास, एकचोटि हजुरले यो विषयमा प्रस्ताइदिनुहोस् न।
हजुर, होइन, कार्बन डाइअक्साइड एउटा एकदम सामान्य हिसाबले के बुझ्दा हुन्छ भने यो एउटा वायुमण्डल हुने चाहिँ एउटा ग्यास हो। यो एउटा जलवायु परिवर्तन गराउने जुन ग्रिन हाउस ग्यासेस भन्छ, यसले चाहिँ यसकोमा यो चाहिँ एउटा 6-7 ग्रिन हाउस ग्यास मध्येको एउटा सबभन्दा ठुलो मात्रा यसैको छ। यो चाहिँ उद्योग धन्दाहरूबाट, यो कल कारखानाहरूबाट यो चाहिँ वन ढडेलो हुँदाखेरि यो चाहिँ तपाईँको जैविक यो चाहिँ इन्धनहरू बाल्दाखेरि यो ग्यास निस्किन्छ होइन, हाम्रो दाउराहरू बाल्दा पनि धुवा निस्किनु भनेको चाहिँ कार्बन डाइअक्साइड निस्कि, अथवा वायुमण्डलमा अलरेडी कार्बन डाइअक्साइड छ, त्यो धेरै भएर पृथ्वीको तापक्रम बढ्ने क्रममा छ, बढिराखेको छ, अहिले 1.1 डिग्री बढिसक्यो होइन।
जस्तै सबैभन्दा धेरै चाहिँ कुन देशले अहिले कार्बन उत्सर्जन गरिरहेको छ यहाँले टेन्टेटिभली, अब यो भन्दा त्यो धेरै अथवा पृथ्वीमा अझै अहिले अमेरिकाले धेरै गर्यो भन्ने पनि छ होइन।
अहिलेको अब लेटेस्ट यो रिपोर्टहरू अनुसार चाहिँ अहिले चाहिँ ग्रिन हाउस ग्यास सबैभन्दा धेरै उत्सर्जन गर्ने तपाईँको अहिले चाइनामा पर्छ, अहिले अहिलेको हिसाबले करिब 26-27% चाहिँ टोटल कार्बन डाइअक्साइड ग्यास उत्सर्जनको 26-27% त चाइनाबाट मात्रै हुन्छ, त्यस्तै 12-13% चाहिँ अमेरिकाले गर्छ होइन टोटलको, अनि त्यसपछि तेस्रोमा भारत आउँछ 6-7% गर्छ। यसरी चाहिँ कार्बन डाइअक्साइड लगायतको यो ग्रिन हाउस ग्यास इमिसनको एउटा चाहिँ अहिलेको फिगरहरू छ, चाइनाको, अमेरिकाको, इन्डियाको, त्यसपछि यसरी चाहिँ देखिन्छ।
कार्बन ग्यास चाहिँ कसरी निस्किन्छ र यो कहाँबाट निस्किन्छ भन्ने जिज्ञासा पनि हुन्छ नि त मान्छेलाई। कार्बन डाइअक्साइडको ग्यासको सम्बन्ध चाहिँ सूर्यको प्रकाश र पानीसँग कसरी हुन्छ?
होइन, कार्बन डाइअक्साइडको सम्बन्ध के भयो भने, यो अब मैले अहिले भनेको के हो भन्दाखेरि, तपाईँको यो एउटा ग्रिन हाउस ग्यास गराउने कारक तत्त्व हो भनेर, कारक ग्यास हो भने, त्यो भनेको के हो भने, सूर्यको जुन प्रकाश चाहिँ पृथ्वीमा आउँछ, यो कार्बन यो वायुमण्डलमा त तपाईँको चाहिँ कार्बन डाइअक्साइड लगायतका अरू ग्यासहरू छन् होइन, त्यो कार्बन डाइअक्साइड जति यसको मात्रा वायुमण्डलमा बढ्यो त्यति यसले के गर्छ भने, सूर्यको प्रकाश चाहिँ पृथ्वीतिर आउँछ, पृथ्वीमा आएको प्रकाश चाहिँ यहाँ चाहिँ रिफ्लेक्सनको कारणले, रिफ्र्याक्सनको कारणले चाहिँ जुन चाहिँ फेरि ब्याक हुन्छ नि, बाहिर जान चाहिँ उसले दिँदैन, त्यसले गर्दा पृथ्वीको सतहको तापक्रम चाहिँ बढ्छ, यो ग्रिन हाउस ग्यास चाहिँ बढेपछि, त्यसले गर्दाखेरि तपाईँको चाहिँ यसले चाहिँ भित्र आउन दिने बाहिर जान नदिने कारणले गर्दाखेरि यो कार्बन डाइअक्साइड ग्यासले तपाईँको चाहिँ यसले चाहिँ एउटा जलवायु परिवर्तन गराउँछ भनेको, त्यसले गर्दा यो यो चाहिँ लाइटसँग, यो चाहिँ प्रकाशसँग यसको डाइरेक्ट रिलेसन हुने भयो।
हजुर हुन्छ, यहाँले आफ्नो अमूल्य समय, महत्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा प्रमुख डाक्टर बुद्धिसागर पौडेल। हामीसँग नेपालमा वनको महत्व र वातावरण बचाउन वनले खेलेको भूमिका लगायतका सन्दर्भमा छलफल गर्दै, तपाईँको वरिपरि वन जंगल फडानी, चोरी पैठारी भएको कतै सुन्नु भएको अथवा देख्नु भएको छ त भनेर हामीले विभिन्न व्यक्ति समूह सोधेका थियौं।
नमस्कार, म आरती भट्ट, मेरो घर महेन्द्रनगर कञ्चनपुर हो। मेरो घर नजिक रहेको शुक्लाफाटा वन्यजन्तु आरक्षबाट दाउरा चोर्ने, आफ्ना घरपालुवा जनावरहरू जस्तै गाई भैँसी बाख्राहरू जङ्गलमा लगेर छोड्ने र वन्यजन्तु आरक्षभित्रका जनावरहरू जस्तै हनी जङ्गली बदेलहरूको शिकार जस्ता थुप्रै गैर कानुनी कामहरू भइरहेको सुनिन्छ र मेरो घर इन्डिया बोर्डर नजिक भएर पनि होला, त्यतातिर चाहिँ अवैध काठ, रक्तचन्दन, ओसार पसार भइरहेको कुराहरू समाचारमा आइरहेको हुन्छ। वन जङ्गलले गर्दा नै हामी अक्सिजन लिइरहेका हुन्छौँ। सरकारले वन जङ्गललाई बचाउनको लागि यो सबै कुराहरूमा प्रतिबन्ध लगाउनु पर्छ।
नमस्कार, मेरो नाम रोसिला सापकोटा हो। मेरो घर गोलडुङ्गा काठमाडौँ हो। काठमाडौँमै भए पनि मेरो घर सहरबाट 9 किलोमिटर टाढा छ। मेरो घर नजिकै शिवपुरी राष्ट्रिय निकुञ्ज छ र दिनहुँ जस्तै मान्छेहरूले रुख बोट बिरुवा काट्दै बेचबिखन गरिरहेको देखिन्छ। त्यति मात्र नभइकन जङ्गलमा भएको जङ्गली जनावरहरूको शिकार पनि गरिरहेको छन्। म एउटा नेपालको नागरिक भएको हुनाले सरकारलाई अनुरोध गर्न चाहन्छु कि यस्तो अवैध कामलाई रोकथाम छिटोभन्दा छिटो गर्नुहोस् भनेर।
आजलाई कार्यक्रम जलवायु र जीवन सकियो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौं। कार्यक्रम जलवायु र जीवन सुनेर तपाईलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा तपाईका केही प्रतिक्रिया छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। आजको कार्यक्रमबाट म पार्वती खड्का र हरिरी माल बिदा हुन्छौ। नमस्कार।